حسین سب کا ہے، حسین سب کا ہے، حسین سب کا ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو اصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، وما كان المؤمنون لينفروا كافه فلولا نفر من كل فرقه منهم طائفه ليتفقهوا في الدين ولينذروا قومهم اذا رجعوا اليهم لعلهم يحذرون۔ صلوات بری محمد علی محمد پر۔ آپ سے درخواست کریں گے بانیان مجلس کے مرحومین اپنے مرحومین اور تمام شہدا کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ بسم اللہ، صلوات عنایت فرما دیجیے گا محمد و آل محمد پر۔ اسے بہتر انداز ہے، بلند آواز سے ایک سلوات دے دیجیے۔ ایران محترم، نے دو دن یہ کوشش کی، یہ بتا دیا جائے کہ ہماری تاریخ ہے، ہم اول دن سے جانتے ہیں فقہ جعفری کی تاریخ، وہی فقہ اسلامی، ہمارے پاس سارے ثبوت بھی ہیں، ساری دلیلیں بھی ہیں، اگرچہ کہ میں نے دو دن ذکر کیا، ایک ہفتے بھی کر سکتا ہوں، اتنے فیصلے ہیں مولا کہا کہ اتنے فیصلے نہیں بلکہ فتاوی، اتنے فتوی، اور آج کتابوں کے نام بھی آپ کو بتا دیں گے جو مولا نے اپنے ہاتھ سے تحریر کی، جن کا تاریخوں میں ذکر ہے، ہمارے برادران بھی ان کا حوالہ دیتے ہیں، دوسرے بھی حوالہ دیتے ہیں، ہاں بھائی یہ کتاب تھی، اس کتاب کی تصدیق ہے، ابو معصوم ان کے پاس ہے ظاہر ہے۔ لیکن خیر، بتانے کا مقصد یہ کہ پہلے دن سے ہمارا رابطہ ٹوٹا نہیں، ہمارا رابطہ قائم ہے۔ ہم جب کہتے ہیں قال جعفر صادق تو مطلب کیا ہوتا ہے؟ ان جعفر صادق، ان محمد باقر، ان علی ابن الحسین، ان حسین ابن علی یا حسن ابن علی، ان علی ابن ابی طالب، ان رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، صلوات علیہ۔ یعنی ہماری روایات کا سلسلہ یہ ہے بھائی، ہمارے پاس یہ سلسلہ ہے روایات کا، ہم تو بتا دیتے ہیں ہر بات، ہر چیز کا پیش کر دیتے ہیں جواب، اب یہ ہماری تاریخ ہے، یہ فتاوا ہے، یہ موجود ہے، وہی اسی کے پر ہم چل رہے ہیں، ہم نے نہ اپنا امام بدلا ہے، نہ راستہ بدلا، نہ فقہ بدلی، یعنی مولا علی سے رابطہ ہمارا نہیں ٹوٹا۔ سوال تو دوسروں پر ہے نا بھائی، آپ بتاؤ آپ کب آئے، کوئی 150 سال بعد آیا، کوئی 200 سال بعد آیا، حضور کے پردہ فرمانے کوئی 150 سال بعد، کوئی فقہائی کوئی 200 سال بعد آئے، کوئی 250 سال بعد آئے، کوئی 300، کوئی تو ابھی آئے 100-150 سال پہلے، 200 سال پہلے، سمجھ میں آ رہی ہے ہماری بات؟ ٹھیک ہے نا، ہم بتا رہے ہیں پہلے دن، ہم سلسلہ لے کر چل رہے ہیں کہ ہمارا کبھی رابطہ نہیں ٹوٹا، ہمارا ایک سلسلہ ہے جو چلا رہا ہے مولا عارفان کے وقت سے، ایسے سیدھے سیدھی ہماری باتیں آ رہی ہیں، کوئی ادھر پیچ و خم نہیں ہے، سیدھا سیدھا اصول بتا دیجیے، قواعد بتائیے، یہاں تک کہ پیغمبر خطی مرتبہ صلی اللہ علیہ وآلہ وسلم بھی جب بھیجتے تھے، کسی کو بھی والی بنا کر بھیجتے تھے تو اصول دے کر بھیجتے تھے نا، یہ ہے یہ ہے، ایسے فیصلے کرنا۔ اس کے بعد جب وہ کہتا تھا کہ اللہ کے رسول، جب ان دونوں سے مجھے جواب نہ ملے، مسئلہ کوئی ایسا مسئلہ پیش آ گیا جیسے آج پیش آتے ہیں، نیا مسئلہ پیش آیا تو پھر کیا کروں؟ کہا تو اتنا میں نے تمہیں بتایا، اتنا پڑھایا، بس تم اپنی سمجھ کے مطابق، اسی کو کہتے ہیں اجتہاد، یعنی پڑھے بغیر نہیں، پڑھنے کے بعد انسان جب اس سے فیصلہ نکالتا ہے تو اس کو کیا کہا جاتا ہے؟ اس کی اجازت امام نے بھی دی، اس کی اجازت اللہ کے رسول نے بھی دی، کیونکہ ظاہر پورے ملک میں پھیل رہا ہے بھائی، روزانہ مسئلہ پوچھنے آئے گا کیا؟ وہ ہمارے بعض لوگوں کی اطلاع تو ہے نہیں کہ ان کا آج تک ڈائریکٹ رابطہ ہے، ہمارا تو نہیں، ان کا ڈائریکٹ رابطہ ہے، مولا سے تو پوچھ لیتے، وہ کہتے ہیں مولا کی تقلید کرتے ہیں، اچھا بھائی ہم تو گناہگار لوگ ہیں بھائی، ہم تو نہیں پوچھ سکتے، آپ پوچھ لیتے ہو بہت بڑی بات ہے، بہت ہی عظیم بات ہے، سمجھ میں آ رہی ہے بات؟ تو اس وقت بھی اسی لیے تیار کر کے بھیجا جاتا تھا ہر علاقے میں، تاکہ اس علاقے کے لوگوں کی مشکلات کو حل کر دے, آسان کر دے. اب آئیے کتاب کے نام بتائیں آپ کو. ہماری یہاں کتاب جامعہ, کتاب کا نام ہے کتاب جامع, اور اسی کتاب کا نام ہے کتاب علی. کہیں اس کو کتاب علی لکھا جاتا ہے, کہیں اس کو کتاب جامع لکھا جاتا ہے. یہ وہ کتاب ہے کہ جو 70 ذرا کے برابر ہے. ذرا یعنی ایک ہاتھ, یہ نا یہ یہاں سے لے کے یہ جو نا یہ ایک ذرا, اس کو یہ ذرائع نبوی کہلاتا ہے. یعنی اس زمانے میں یہ آدھا گز سمجھیے, آدھا گز کا ایک ذرا. بعد میں پیمانے بدلتے رہتے ہیں نا, جیسے ہم مثال دیں, جیسے ہمارے یہاں وہاں زرعی زمین جو ہے پنجاب میں کیا ہوتا ہے, وہ کس کے حساب سے کہلاتی ہیں, کیا ہے وہ ان کا کنال ونال ہے نا, کچھ مرلے ہے نا, 8 مرلے اب 10 مرلے. اب کہیں مرلہ جو ہے وہ 25 گز کا ہے, کہیں مرلہ 20 گز کا ہے. سمجھ میں آ رہی ہے بات؟ پیمانے بدلتے رہتے ہیں ہر جگہ. تو بعد میں ذرا 1 گز کا بھی آیا, تو شرح میں جب لکھا جاتا ہے تو وہ لکھا جاتا ہے, لکھا جاتا ہے ذرا اے نبوی. یعنی آپ کے زمانے میں ذرا کیا تھا, آدھے گز کا تھا. بعد میں ذرا یہاں تک جیسے نماز میں کہتے ہیں ایک ذرا سے زیادہ کا فاصلہ نہ ہو تو 1 گز کا بھی تصور کیا جاتا ہے. تو کہتے ہیں 70 ذرا کے برابر, یعنی 35 گز اگر اس کو پھیلایا جائے اس کتاب کو تو کتنی بن جاتی ہے, 35 گز. کاہے پہ لکھی گئی؟ کھال پہ. کھال سے مراد کیا ہے؟ وہ موٹی کھال. کھال تو کوئی قسم کے نا, اس زمانے میں پرتیں بنائی جاتی تھی کھال کی, اس پرت کو کہا جاتا تھا رق. کیا کہا جاتا تھا؟ رق. اسی سے پھر وہ رقع وغیرہ سب نکلا نا, وہیں سے آیا ہے وہ. اس رق جس کے اوپر تحریر کیا جاتا تھا اسے کہا جاتا تھا رق. جیسے قرآن مجید میں سورۃ طور میں فی رق منشور, ہم نے اس کو کشادہ اوراق میں رکھ دیا. قرآن مجید کے بارے کتاب مستور, فی رق منشور سورۃ طور, اس میں ہے یہ آیت رق کا لفظ. رق کا معنی کیا ہے؟ وہ ورق, وہ کھال یا چھال, وہ جو کھال ہوتی تھی اس کی پرتیں بنائی جاتی تھی, اس کے اوپر لکھا جاتا تھا جو بھی تحریر لکھی جاتی تھی اس کو کہتے تھے رق. تو کہتے ہیں کہ 70 ذرا کی ہے وہ کتاب, اور اس کو رق پر لکھا گیا, معصومین کے پاس رہی, اور 2 اماموں سے سب سے زیادہ اس کتاب کے بارے میں روایت ہے کہ امام محمد باقر علیہ السلام, ایک امام جعفر صادق علیہ السلام. اچھا ایک گزارش کریں گے ہر روز کی طرح کہ تھوڑا تھوڑا سا ہمارے برادران بزرگ بچے سمٹ آئیں گے, ہمیں اچھا لگتا ہے, بہت اچھا لگتا ہے. ایک سلوات بھیجتے ہوئے آگے آ جائیے, میری خوشی کی خاطر آگے آ جائیے. چلیے یہ آپ سے کہہ دیا میں نے کہ مجھے اچھا لگے گا اس لیے آگے آ جائیے, میری خوشی کی خاطر آ جائیے. مجھے اچھا لگتا ہے آپ سمٹ کے بیٹھتے ہیں, مجھے بہت اچھا لگتا ہے. اور آپ پھیلیں گے تو میں بھی کہوں گا مجمع آخر تک میرا بیٹھا ہوتا نہیں, مجھے وہ پسند نہیں. مجھے پتہ ہے آپ مل کے بیٹھے ہیں, شانے سے شانہ جڑ کے بیٹھے ہیں, پڑھنے کا بھی مزہ آتا ہے اور سننے کا بھی انشاءاللہ آپ کو لطف آئے گا. بلند آواز سے ایک صلوات عنایت فرمائیے محمد آل محمد. تو آپ فرو, اچھا اس کے راوی آپ بہت, ایک نہیں ہیں بہت سارے ہیں, لیکن اب بڑے بڑے مشہور راویوں کے نام ہم لے دیتے ہیں. محمد ابن ابراہیم 5ویں 6ویں امام کے صحابی ہیں سب. ابو بصیر کا نام تو آپ نے بہت ہی سنا ہوگا, جناب ابو بصیر, سوید ابن ایوب, حاکم, اور یہ اتنے نام ہیں کہ جس کو, لیکن ہم بتا دیں خلاصہ بتا دیں حدیث کا. دونوں اماموں سے کئی جگہ نقل ہوا, ملا کے ہم خلاصہ کر کے آپ کو بتا رہے ہیں کہ مثلا اگر ابو بصیر سے میں نقل کروں تو ابو بصیر نقل کرتے ہیں 5ویں امام سے کہ میں 5ویں امام کی خدمت میں تھا, یا علی ابن طاق ہے, یا علی ابن فتاق ہے. یہ جناب, یہ بھی نام ملتا ہے کہ بیٹھا ہوتا امام نے اندر سے ایک کتاب منگوائی اور اس کتاب کا مطالعہ کیا, واپس بھجوائی, تو میں نے پوچھا مولا یہ کیا تھا, اور کتاب کا حجم بتایا کہ بہت بڑی, یعنی ران کے برابر, موٹی ران کے برابر, اون کے برابر اس کا حجم تھا. اس کو کھولتے جاتے تھے, پڑھے اور واپس دے دیا. کہنے کہ یہ میرے جد امیر المومنین کے اپنے ہاتھ سے لکھی ہوئی کتاب ہے, میرے جد امیر المومنین کے اپنے ہاتھ سے لکھی ہوئی, اپنے ہاتھ سے لکھی تھی مولا نے. اس کو کتاب کو کہا جاتا ہے جامع, کہ کتاب ہے, اور اس میں ہر مسئلے کا حل موجود ہے, یہاں تک کہ اگر کسی سے کسی کو خراش لگ جائے تو اس کی سزا بھی لکھی ہوئی ہے کہ کیا ہوگی. خراش لگنے کے مسئلے کو آپ ایسے نہ سمجھیے, خراش کا مسئلہ نہیں, خراش لگنے کی بھی پہلو ہے نا, آمدن لگائی, سہون لگائی, گر گیا تھا اوزار پہ, یا خود اس کے اوپر گر پڑا, یا وہ اس کے اوپر گر پڑا, اتنے پہلو ہیں جس کی کوئی حد نہیں. جانوروں کی دیت تک لکھی ہوئی ہے, دانت کی دیت سے لے کے ہر چیز کی دیت لکھی ہوئی ہے. اس میں ہر مسئلہ جو پیش آئے گا ہمارے جد امیر المومنین نے سب لکھا ہے, اور یہ پوری کتاب لکھوائی ہے میرے جد علی کو اللہ کے رسول نے املا کر کے. صلوات عنایت فرما دیجئے, میرے جد نے میرے جد کو لکھوائی املا کر کے. اور یہی مضمون تقریباً हर जगह 7-8 जगह ये रिवायत मिलेगी, या पांचवें इमाम से मिलेगी या छठे इमाम से, नहीं दोनों ने कई मौकों पर बताया लोगों को कि हमारे जद ने किताब लिखी। अब इसको कैसे कैसे महफूज रखा, अब देखें ये है अहले बैत के कमालात में से एक अदना सा कमाल कि कितनी बार हमला हुआ घरों पे, आप जानते ना, जैसे आज नहीं छापे मार देते रात को घुस गए औरतों की तोहिन बच्चों की तोहिन, यकीन जानिए मैं पढ़ भी चुका हूँ यहाँ कि मासूमिन के घरों में छापे मारते थे ये बेगैरत ये बदबख्त ये कमबख्त बनी हुई बनी अब्बास के साला छापे मार सिर्फ तंग करने के लिए घुस गए घर में, खवातीन अलग बच्चे अलग और जनाब तशद्दुद भी कर रहे हैं, कोई जवान है तो उसको पीट भी रहे हैं और सब सामान वामान उठा के ले आए तलाशी के बहाने कि हमें खबर मिली है कि तुम यहाँ बैठ के एटम बम बना रहे हो, जैसे आज नहीं करते, हमें खबर मिली है कि तुम्हारे घर में फला चीज नहीं भी रखी तो यहाँ आने वाले तो माशाल्लाह खुद ही निकाल देते हैं, आपको पता है ना, नहीं भी होगा तो अपनी जेब में रख के ले आएंगे आपके घर से निकाल देंगे, कहीं देखो क्रेशन कॉफी निकली है इसके घर से, दस्ती बम निकले इसके घर से, पता नहीं जो चाहेंगे मर्जी निकाल देंगे, वो मरे हुए को निकाल देंगे, उसामा को दोबारा निकाल देंगे आपके घर से, इनके बड़े फनकार हैं हमारे वाले भी, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो ये हमला करते थे घरों पे, एक एक चीज उठा के ले आते थे, करबला में सब लूट गया जल गया, किताब बचाई इमामों ने नहीं बचाई, किताब बचाई सही भाई फातिमिया भी बचाया और ये किताब भी बताई जामिया जिसका नाम है, ये किताब अली जिसका नाम है, और वे छठे इमाम उसके बाद 11वें इमाम तक सब सामने जान के लोगों के सामने लाते थे, कुछ लोगों को इकट्ठा करते थे, उस किताब का जिक्र जरूर छेड़ते थे ताकि तारीख में महफूज रहे कि पहली फिक्र की किताब अली ने लिखी थी, कोई दूसरा नाम है तो ले आओ, कोई दूसरा नाम है तो ले आओ। और ये भी बता दें कि अहले सुन्नत के मुहद्दिसीन ने भी इसका इकरार किया कि हाँ पहली किताब फिक्र पर जिसने लिखी वो कौन था, अली इब्ने अबी तालिब, बस फर्क इतना है कि आप नहीं मानते हम आज तक मानते हैं, यानी हमने अपनी तारीख को नहीं बदला भाई, हमारी तारीख वही है, हम उसी पर चल रहे हैं जिसे अल्लाह के रसूल ने बना दिया, हम उसके पीछे चल रहे हैं आज तक चल रहे हैं, ये फख्र करें आप कि सिर्फ एक ही फिक्र की तारीख मौजूद है पूरी, हालांकि लिखी उन्होंने भी बड़ी तारीखें, लेकिन हमने बता दिया ना कहाँ से शुरू होंगी, वो सब शुरू होंगी 150 साल बाद 200 साल बाद या ज्यादा से ज्यादा, कोई तीर मारेगा जनाब अब्दुल्ला इब्ने अब्बास का नाम लेगा तो जा पूछो अब्दुल्ला इब्ने अब्बास को किसने पढ़ाया, ज्यादा से ज्यादा नाम लेगा ख्वाजा हसन बसरी का नाम लेगा, जाओ पूछो किसको किसने पढ़ाया, सबके उस्तादा के नाम मौजूद हैं, पूरी टीम थी एक अली की, कुछ उनमें से बागी हो गए बाद में, अब मैं क्या एक एक का नाम लूँ आपके सामने, जैसे कि हमेशा होता है कि पढ़ लिख के निकल जाते हैं, एक होता है अब खैर छोड़िए इस्तिला बड़ी ख़राब है, वो इस्तिला यहाँ से नहीं लेना चाहता मुसीबत हो जाएगी, तो खैर जनाब अब क्या हुआ जनाब कि या तो अली के अली की किताब है या अली के बाद जो दूसरे सहाबा और ताबीन है उनमें जितने भी हैं सब अली के शागिर्द, सब अली के शागिर्द, अबुल अस्वद दोहली का नाम लोगे शागिर्द मौलाए इरफान का, अब्दुल्ला इब्ने अब्बास का नाम लोगे शागिर्द मौलाए कायनात का, किस किस का नाम लोगे भाई, ख्वाजा हसन बसरी का बहुत बड़ा नाम लाओगे शागिर्द मौलाए आरिफान का, ये सब शागिर्द हैं, मोहम्मद इब्ने अबी बकर का नाम लोगे शागिर्द हैं, फकीह थे मोहम्मद, याद है ना आपको, उनके बेटे कासिम इब्ने मोहम्मद इब्ने अबी बकर जिनकी साहबजादी जनाब इब्ने फरवा, जिनसे चौथे इमाम ने अपने बेटे पांचवें इमाम का इमाम मोहम्मद बाकर का अक्द किया था, कासिम इब्ने मोहम्मद इब्ने अबी बकर अपने जमाने के अफकाह थे, अफकाह तकद्दस में वरा में इल्म में फुकाहत में किसके शागिर्द हैं, छोटे से थे तो मौला के पास, फिर इमाम हसन के पास, फिर इमाम हुसैन के पास, और फख्र से कहते थे कि अली इब्ने हुसैन मेरे उस्ताद हैं, इमाम सैयद सज्जाद अलैहिस्सलाम, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो भाई हमारा हमारा सिलसिला तो कहीं भी नहीं टूटा, हम तो पहले दिन से बताते चले आएंगे हमारी ये फिक्र जाफरिया बाद में नाम हुआ, फ़िक़े इस्लामी जो वो हमारी फ़िक़े भाई, वही फ़िक़े, हमने किताबों के नाम भी बता दिए, किताब अली यानी जामिया किताब का नाम है जामिया, दूसरी किताब का नाम है दिया, यानी दिया जो कहते दियत जिसको कहते हैं, कल मौला ने लिखी, 3-4 किताबों के नाम, एक का नाम मैं भूल रहा हूँ, एक और किताब है वो इंशाल्लाह कल बता देंगे आप, कोई मसला नहीं है, वो तीसरी के 3 किताबें तो तारीख में जिक्र है कि मौला ने लिखी, और किसी की बताओ ना उस ज़माने में किताबें, नाम ले दो ना कि फला की ये किताब फला की किताब, पहली किताब अल कज़ाया वल अहकाम जो लिखी है ना मौला के बाद, पहली किताब उसका नाम है अल कज़ाया वल अहकाम, फैसले और अहकाम इबादात पे और कज़ाया पे, वो किताब किसने लिखी जानते हैं आप? बुरेरे हमदानी, जिसका दो दिन से नाम ले रहा हूं। पहली किताब तो बुरेरे हमदानी किसके शागिर्द हैं, किसने उनको पढ़ाया? और देखिए किताब कब लिखी गई, मासूमीन के जमाने में। जो बात समझाने की बार बार ताकीद करता हूं वो ये है, और मासूमीन खुश होते थे कि हमारे सामने हमारे शागिर्द ये किताबें लिख रहे हैं। आज नए नए नमूने पैदा हो गए, क्या क्या बातें कहते हैं मुझे समझ में नहीं आता। मासूम तशवीक करता है कि पढ़ो लिखो किताबें लिखो, खुश होते थे वो। अल कज़ाया फिक्र की किताब लिखी तो शियों ने क्यों नहीं कहा तू कौन होता है फिक्र लिखने वाला, तू कौन है फिक्र बताने वाला, हम तो इमाम से पूछेंगे। उस वक्त तो बराह रास्त इमाम है ना, वजूद है ना, पहला इमाम भी मौजूद है, दूसरे भी, तीसरे भी, सब मौजूद है। तो पूछ लेते जाके लोग, कूफे के लोग, तो तुमसे क्यों पूछे, हम तो डायरेक्ट इमाम हसन से पूछ लेंगे जाके, तुमसे क्यों पूछे, हम तो इमाम हुसैन से पूछ लेंगे। नहीं जानते थे ना, नियाबत का सिलसिला है, सिलसिला है इमाम, बस इतना काफी होना चाहिए कि इमाम का शागिर्द है। कल बराह रास्त इमाम का शागिर्द था, आज इमामों के स्कूल ऑफ थॉट का शागिर्द है, उन्हीं चीजों को लेकर आगे चल रहा है। तो वही बार बार का जुमला है कि जब आइम्मे ताहिरीन अपने सामने अपना जब ज़ाहिरी वजूद है, जब आपको बगैर उलमा के नहीं छोड़ रहे, तो पर्दे गैबत में जाते हो तो ऐसे ही छोड़ देंगे, लवाज जो मर्जी करना भाई जाओ, तो जरूरत क्या थी इतने शागिर्द बनाने की, जरूरत क्या थी इतने उलमा बनाने की? क्यों इमाम फरमाते हैं कि अपने शिया को मैं दो हालतों में देखना चाहता हूं, बस या मुअल्लिम या मुतअल्लिम, या मुअल्लिम या मुतअल्लिम, या पढ़ाने वाला हो, यानी या इल्म सिखाने वाला हो या इल्म सीखने वाला हो। यह मासूम का इरशाद है, इमाम जाफर सादिक अलैहिस्सलाम का सलावत भेजिए। आगे बात, मासूम ये कह रहे हैं, मासूम कह रहे हैं इन दो हालतों से बाहर में नहीं देखना चाहता अपने शिया को, या इल्म दे रहा हो या इल्म सीख रहा हो, या इल्म सिखा रहा हो या इल्म सीख रहा हो। यहां कह रहा है किसी चीज की जरूरत नहीं भाई, हम काफी, बस हम निकल गए, हम जन्नत की तरफ निकल गए, खत्म हो गया किस्सा हमारा, हम उधर गए। मजाक है, लाखों करोड़ों कुर्बानियां दे दे रहे, मासूमीन ने कुर्बानियां दी हैं, उनके चाहने वालों ने कुर्बानी दी, उलमा की कुर्बानी। देखिए अब आपको एक बात बताएं, अभी हम हदीसों का जिक्र कर रहे थे ना कल आपके, वहां कौन कौन सी थी, एक और हदीस, इस एक हदीस की वजह से आपको पता है तशय्यो का कितना बड़ा फायदा हुआ। एक ऐसा शख्स शिया हुआ जिसने तारीख तशय्यो में जितने उसने शिया किए सबने मिलकर नहीं किए। मासूमीन की बात नहीं है, समझ गए ना आप, मासूमीन कभी भी इस मुकासे में या मुकाबले में नहीं शरीक होते। वो एक दफा पढ़ जाए कह ले क्यों इमामों ने, अरे यार खुदा को मंदो मान लो यार, कभी बात समझ लिया करो, वैसी एक छोटा जुमला कह रहे हैं, हर बात को लेके दौड़ जाएगा और चीखना शुरू कर देगा, समझने से पहले शोर मचाना शुरू कर देते हैं लोग। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। हमारी बात किस पे हो रही है, हमारी बात हो रही है उलमा पे, किस पे हो रही है हमारी बात, हम बात करें उलमा की, उलमा में मासूमीन का किसी को मुवाजना किया जा सकता है, किसी से मासूमीन का मुकाबला किया जा सकता है। उलमा भी जो कुछ भी कर रहे हैं किस बुनियाद पे कर रहे हैं, आइम्मे ताहिरीन ही तो बुनियाद है ना सारी चीज़ों की, उनसे काय का मुकाबला। यानी उलमा की बात करें कि पूरी तारीख तशय्यो में जितने एक शख्स ने शिया की और सब ने मिलकर दी, और उसके बाद दूसरे नंबर पर जिसने की वो उसका बराह रास्त शागिर्द, पहले नंबर पर कौन जिसका भी जरा सा जिक्र करेंगे आपके सामने, ख्वाजा नसीरुद्दीन तूसी। ख्वाजा नसीरुद्दीन है, दो तूसी हैं याद रखिएगा हमारे यहाँ, दोनों का अजीब मकाम है बड़ा। एक शेख अबू जाफर तूसी, शेख अबू जाफर तूसी का आसान बता दें आपको, नजफ में बाबे तूसी है ना, मुख्तलिफ दरवाजों के नाम हैं, एक दरवाजे का नाम क्या है, बाबे तूसी। जब हरम से बाहर निकलेंगे बाबे तूसी से तो बाजार तूसी है ना, तो तू पहले बाब से दरवाजे से निकलती उल्टे हाथ की मस्जिद तूसी है, इसी मस्जिद तूसी में शेख अबू जाफर तूसी की कब्र है। यह है शेख अबू जाफर तूसी। और दूसरे हमने क्या नाम लिया, ख्वाजा नसीरुद्दीन है, ख्वाजा नसीर, एक है ख्वाजा तूसी एक है शेख तूसी, ये दो अलग अलग नाम, दोनों के अलग का नाम है, दोनों का बताएंगे लेकिन आज एक का बताएंगे। तो ये ख्वाजा नसीरुद्दीन तूसी की बात कर रहा हूं कि इसने, ये कन्वर्टेड थे भाई, क्या थे ये शिया नहीं थे, पैदाइशी नस्ली वसली। अब बताते हैं क्या हुआ, एक हदीस क्या करती है काम, जैसे आजकल एक हदीस काम कर रही है, बता दें आपको, परेशान है पूरे पाकिस्तान की बात नहीं कर रहा हूं, पूरा आलम अरब परेशान है एक हदीस से। किस हदीस से, इन्नी तारिकुन फीकुम सकलैन किताब अल्लाह व इत्रती अहले बैत, حدیث ثقلین نے پاگل کیا ہوا ان کو, ان کے لوگ دوڑ رہے ہیں, نکل رہے ہیں, بھاگ رہے ہیں, کیونکہ اب تک یہ بتا نہیں رہے تھے نا, یہ سمجھ رہے تھے سوشل میڈیا خالی ان کے پاس ہے. اب سوشل میڈیا کا جن جو ہمارے لیے چھوڑا تھا وہ ان کے اوپر چلا گیا. اب حدیث ثقلین جب آ رہی ہے باہر تو ان کو پتا چل رہا ہے یہ تو ہم سے کہہ رہے تھے ان کی شیعوں کی ہے ہماری نہیں ہے, وہ سب وہاں نکل رہی ہے, ان کی ہر کتاب میں نکل رہی ہے, سیاہ ستہ میں نکل رہی ہے, کنز الامال میں ملے, جتنی بھی کتابیں ہیں ان کی جو دوسرے نمبر پہ سیاہ کے بعد سب جگہ نکلے, وہ پاگلوں کا ہے ابے ہمارے بھائی ہماری ہیں, اب وہاں پھنس گئی ہے کہ سب کو تو اب تک کہتے ہیں انی تارکن فیکم ثقلین کتاب اللہ و سنتی, اب ان کے اپنے لوگوں کو پتا, ان کے اپنے علماء چیخ رہے ہیں مفتیان دین, میں اشارہ کر رہا ہوں سمجھ رہے ہیں نا آپ, وہ مفتیان دین اعلان کر رہے ہیں بھائی کدھر ہو, حدیث ثقلین یہ ہے, اسی لیے تو گمراہ ہو رہے ہو کہ رسول تو کہہ کے گیا کب نہیں بتا کے گیا, راستہ دے کر جا رہا ہے کہ ان سے وابستہ رہنا, کتاب اور اہل بیت سے جب تک وابستہ رہو گے گمراہ نہیں ہوگے, یا ہے نا سمجھ آ رہی ہے بات, یہ ایسے تھوڑی ہے, 1400 سال کی قربانیوں کا ثمر ہے, یہ جو آپ کے ہمارے آبا اجداد قربانیاں دیتے چلے آئے, لاکھوں کروڑوں مار دیے گئے دیواروں میں چنے گئے, اس کا قربانی کا ثمر اب آ رہا ہے, 1400 سال بعد صحیح چہروں سے نقابیں اترتے ہیں شروع ہو گئی نا, اور ہمیں ضرورت ہی نہیں پڑ رہی, وہیں نکل لیں اب تو ماشاء اللہ, ہم تو یہی کہتے ہیں کوئی زیادہ بات کرتا ہے ابا چھوڑو اپنے سنبھالو, جاؤ پہلے اپنے سنبھال لو, ہمیں چھوڑ دو, ہم نے سنبھالا ہوا ہے اپنے بچوں کو ماشاء اللہ الحمدللہ, صلوات بھیجیے محمد آل محمد پر. آئیے اب وہ حدیث بتائیں آپ کو, دوسری کمال کی حدیث, جس نے ایک آدمی کو, ایسے آدمی کو شیعہ کیا کہ اس نے پوری دنیا کو پلٹ کے رکھ دیا, خواجہ نصیر الدین توسی شیعہ نہیں تھے بھائی, تو اس کے رہنے والے تھے, سنی تھے, اور بچپن میں یہ درد اجتہاد سے آگے نکل گئے تھے, صرف فقہی علوم نہیں, قرآن حدیث فقہ منطق فلسفہ یہ نہیں, یہ نابغہ دہر تھا اپنے زمانے کا, علم جفر رمل فلکیات حیت نجوم اتنے علوم کا یہ شخص, علم ارضیات اتنے علوم کا یہ شخص ماہر تھا کہ آج تک بیک وقت اتنے علوم کا کوئی ماہر نہیں بن سکا تاریخ میں, اس کا دیکھ رصدگاہیں بنانے والا, اوقات مقرر کرنے والا, اب وہ تو ظاہر ہے کہ حکومتیں دوسروں کے ہاتھوں میں آتی چلی گئیں, لہٰذا وہ سب لوٹ لاٹ کے لے کے انہیں نے اپنے لوگوں کے نام پہ لگانا شروع کر دیا نا کارنامے, یعنی دوسروں کی بات بھی کر رہا ہوں, غیر مسلموں کی بات بھی کر رہا ہوں, لیکن اتنا بڑا سائنسدان, اتنا بڑا ماہر طب, یعنی ہر علم کا ماہر آخریت, یہ کہتا ہے اپنے شاگرد علامہ ہلی سے, علامہ ہلی نے ان کے شیعہ ہونے کا واقعہ نقل کیا ہے اصل میں, علامہ ہلی ان کے شاگرد, اب دیکھیں دونوں نام کتنے بڑے ہیں, خواجہ توسی علامہ ہلی استاد اور شاگرد, یعنی جتنا تشیع انہیں نے پھیلایا سب نے مل کر بھی نہیں پھیلایا, اب تو ماشاءاللہ بہت زیادہ ہو گئے نام تو لوگ بھگا رہے ہیں, یار آبادی بہت ہو گئی بھائی نکلو بھاگو, اب قریب نہیں آنے دے رہے, اب تو اپنے والوں میں بھی دراڑیں کھڑی کر رہے ہیں ادھر 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 کے بہت سارے, ہم یہ اصلی شیعہ ہیں باقی نہیں ہے جاؤ, جیسے وہاں ہو گیا نا, خدا نہ کرے یہ معاملات آگے بڑھ جائیں, سمجھ میں آ رہی ہے ہماری بات, وہ لوگ تھے جنہوں نے ملک کے ملک شیعہ کیے, ملک کے ملک, تو خواجہ نصر الدین توسی کہتے ہیں کہ 15-16 سال کے تھے, اس عمر میں اتنے علوم کے ماہر ہوئی ہے, کہتے ہیں میری علامہ ہلی کہتے ہیں میں نے استاد سے پوچھا, استاد کیا وجہ کیا بنی کہ تم سنی سے شیعہ ہو گئے, کہنے کہ بیٹا وجہ یہ بنی کہ میں مطالعہ کر رہا تھا کسی اور مسئلے میں, میری نظر سے ایک حدیث گزری, مسئلہ اہل بیتی کا مسئلہ سفینت نوح, من رکبہا فنجا ومن اعرضا فاغرقہ اغرقہا, کئی حدیث میری نظر سے گزری, میں رک گیا ایک دم, یہ کیا ہے کہ اللہ کے رسول فرمانے کہ میرے اہل بیت کی مثال سفینہ نوح کی ہے, ایک سلوات بھیجیے مگر بلند آواز سے بھیجیے گا, یا ماشاء اللہ اتنی بلند آواز سے سلوات بھی بھیجیے محمد آل محمد پر, جزاک اللہ, ٹھیک ہے, مسلو اہل بیتی کسفینہ تنو, میرے اہل بیت کی مثال سفینہ نوح کی ہے, من رکبہا فنجا, جو اس میں سوار ہوگا نجات پا جائے گا, فمن اعرضا فاغرقہا, جو بھی اس سے اعراض کرے گا رو گردانی کرے گا رخ پھیرے گا وہ غرق ہو جائے گا, کرے میں چونک گیا, میں نے یہ حدیث हमारी, अरे आप शिया तो थे नहीं, अपनी किताबें पढ़ रहे थे। कहा मैंने तहकीक शुरू की कि भाई ये हदीस क्या है ये, अब जो देखना शुरू किया तो भाई है हमारे यहाँ सब है। मैं बड़ा हैरान कि हमारे उस्ताद ने बताया क्यों नहीं आज तक, ये तो बड़ा मसला हल हो गया। अब अहले बैत पर और हदीसें निकालनी शुरू की तो परेशान, इंदल हुसैना मिसबाहुल हुदा व सफीनतुन निजात, वहाँ तो अहले बैत की बात है, यहाँ तो अकेला हुसैन सफीन निजात है। अपने ये सारी हदीसें कल भी मैं अर्ज कर चुका हूं, परसों भी, सब वहां हैं, नहीं बताते अपने लोगों को, सब मौजूद है। कहते ना शियों के दी, शियों के दी, सब मौजूद है वहां सब। अभी कल ही हमारे दोस्त ने किताब दी ना, मैं शवाहिद तंजील दो जिल्दों में जो तर्जमा हुई है, इमाम हस्कानी हमारा नहीं है, हमारा नहीं है, इमाम हस्कानी मरते दम तक हमारा नहीं था। दो जिल्दें सिर्फ उन आयात पे लिख दी उसने मोटी मोटी, कि वो आयात जो अहले बैत की शान में नाजिल हुई, ये सब वारजोल मतालिब उबैदुल्लाह अमरसरी हमारा नहीं है भाई। 300 से ज्यादा आयात अली की शान में निकाल के लिख रहा है कुरान मजीद से। मैंने कहा ये भी कम है, लेकिन चलो 300 हैं लिखी ना, ये सब आयात अली की शान में, लेकिन नहीं मानते। तो कहते हैं कि देखो मैंने देखा तो हदीसों पे हदीस है, हदीसों पे हदीस अहले बैत की शान में। मैं बड़ा हैरान कि हमारे असातिज़ा ने हमें बताया क्यों नहीं, हमें बताते क्यों नहीं। कह रहे मैंने खुद फिर तहकीक शुरू की। अब शमा रोशन थी ना ईमान की दिल में, जहां भी शमा रोशन होती है वैसे निकल के आता है सामने। कहते हैं कि मैंने 20 साल में एक किताब लिखी, मैं इसमें बहुत पहले पढ़ा है तफसीर से, आज तफसीर से नहीं पढ़ूंगा, खुलासा करूंगा ताकि आप लोगों को मालूम हो जाए कि फ़िक़्हे जाफ़रिया कैसे सफ़र करती हुई कैसे कैसे ख़तरनाक रास्तों से पहुंची है और उन हदीसों ने क्या काम दिखाया। इसीलिए पाबंदी लगा दी गई थी कि जो हदीस नकल करे कोड़े मारो, खबरदार जो हदीस नकल की, क्योंकि जब हदीस नकल होती थी तो लोगों को तो याद ही ना, लोग बता देना है भाई ये कहाँ है, हम मौजूद थे मस्जिद नबी में जब अल्लाह के रसूल ने फरमाया था मसल व अहले बैत, हम मौजूद थे गदीर खुम में जब फरमाया था मन कुंतु मौला, हम मौजूद थे खैबर के दिन जब अल्लाह के रसूल ने फरमाया था कल उसको अलम दूंगा, हैं ऐसी है ना लौत यन्नरायत गदन रजुलन करारन गैर फरार यफ्तहुल्लाहु अला यदे युहिब्बुल्लाह व रसूलहु व युहिब्बुहुल्लाहु व रसूलो, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर, है जनाब। अब वो कहते 20 साल में मैंने अहादीस जमा की अपनी किताबों से, सारी एक किताब तैयार की, और मैं बड़ा खुश हुआ कि अब जब ये किताब फैलेगी आलम इस्लाम में तो सारे झगड़े वगड़े ख़त्म हो जाएंगे। ये बड़ी थी ना बगदाद में फ़िरके वारी ज़माने, बहुत थी झगड़ा फसाद बहुत होता था, तो कब ख़त्म हो जाएंगे। 20 साल, अब ये 34-35 साल के हो गए जब जाके ये किताब तैयार हुई। अब इन्हीं ने सफ़र किया बगदाद का, बगदाद पहुँचे कि खलीफा को पेश करूँगा भाई, तो मालूम है खलीफा साहब तो पिकनिक मना रहे दजला के किनारे। खैर वहाँ चला गया, वो महफिल जैसी होती है बादशाहों की महफिल थी, खैर इजाज़त मिली क्योंकि तू उससे आया था आलिम था, उसने कहा चलो बुलाओ भाई क्या है, क्या क्या मसला है तुम्हारा। उसने कहा हुज़ूर ये मैंने किताब 20 साल में लिखी है और इसलिए लिखी है कि इंशाल्लाह इसको जब राइज किया जाएगा तो पूरी ममलिकत से फ़िरक़े वारियत ख़त्म, यानी इतना उसको समझ में आ चुका था ये हदीस पढ़ के कि अगर अली की मोहब्बत में जमा हो जाती दुनिया तो अल्लाह जहन्नम को खलक ही नहीं करता। तो उसे मालूम था कि अहले बैत की मोहब्बत ऐसी चीज़ है कि अगर इस पर सबको जमा कर लिया जाए तो सारा फसाद, कम से कम मुसलमानों में से सारा फसाद क्या होगा, ख़त्म हो जाएगी। ख्वाजा तूसी की सोच, अब वो तो जाहिल, आपको बता रहे बादशाह जाहिल होते हैं, मुंशी पढ़ा लिखा रखते हैं। अब मुंशी को आप वज़ीर कह लीजिए, सिक्रेटरी कह लीजिए, हर ज़माने में इस्लाह जो है बदलती रही, पहले बिल्कुल इब्तदाई ज़माने में इनको मुंशी कहा जाता था, बाद में क्या हो गए ये वज़ीर हो गए, फिर मुशीर हो गए, अब आजकल सिक्रेटरीज कहलाते हैं। तो बादशाहों को यही चलाते हैं, तो हर दौर में माशाल्लाह कायदा यही है कि अगर बादशाह बनना है आपको याद रखना, इब्ने इंशा ने भी यही कहा है उर्दू की आखिरी किताब में, यही लिखा है इब्ने इंशा ने कि सवाल किया है तलबा से कि ये बताओ जाहिल रहकर अकबर बादशाह बनना पसंद करोगे या पढ़ लिख कर उसका मुंशी उसका वज़ीर। तो जितने पढ़े लिखे थे वो सब उसके नौकर थे, है ना, मुल्ला दो प्याज़ा यानी मुल्ला नसीरुद्दीन, दो प्याज़ा क्या मुल्ला नसीरुद्दीन बीरबल, जितने भी थे सब क्या थे उसके, जितने भी थे ये सब क्या थे उसके नौकर थे ना। तो आज भी यही है माशाल्लाह, जितने जाहिल है आधे पागल है वो हाकिम है, पढ़े लिखे उनको चला रहे हैं। तो आप भी फैसला कर लीजिए भाई, पढ़ लिख के नौकर बनना है یا جاہل رہ کے بادشاہ بننا ہے؟ صلوات بھیج دیجئے محمد آل محمد پر. ہے نا, اب یہ تو کوئی آج کے دور میں تو راکٹ سائنس نہیں ہے نا. ایسا بادشاہ ہونا چاہیے جی, یا تو آدھا پاگل ہو یا بالکل جاہل ہو یا فقیر ہو. یہ صفات ہیں تو بادشاہ بن سکتا ہے آپ کا, یہ صفات نہیں ہے تو پھر نوکر بنے گا. اب سوچ لیجئے کیا بننا ہے. ایک اور بلند آواز سے صلوات بھیجیے محمد آل محمد پر. تو اب یہ پہنچے کہ بھائی کتاب نے کہا عزت ہو. ابن حاجب بہت بڑا اپنے زمانے کا عالم, ہمارے دوسرے برادران کے مکتب بہت بڑا عالم, آج بھی اس کا بڑا نام ہے ابن حاجب کا. وہ ابن حاجب وزیر تھا, اس کو کہا کہ لا ابھی دکھاؤ تو اس سے آیا ہے, عالم ہے, پڑھا لکھا ہے, کتاب لکھی ہے. وہ جناب کہتے ہیں تو حضرت اسی کو میری کتاب کھولتا جاتا, اس کا چہرہ سیاہ غصے سے, کیا لکھا تو نہیں, یہ کیا لکھا ہے؟ ہر صفحے پہ اہل بیت, ہر صفحے پہ اہل بیت, ہر صفحے پہ علی, ہر صفحے. کہتا ہے عالم پناہ میں نے اپنے اسے لکھا ہے, میں سننی ہوں بھائی, میں شیعہ نہیں, میں اپنے سب اپنی اپنی حوالے نیچے لکھے ہوئے تو ہیں, ایک ایک چیز کے نیچے. کہ یہ لے گئے تھے تجھے لکھنے کے لیے. کہتا ہے میری 20 سال کی محنت وہ کتاب اس نے دجلہ میں پھینک دی, دریائے اسے چھاپے خانے تو نہیں دیں گے, اس کے بہت سارے کوئی 1000 ایڈیشن چھپوا لیے تھے, وہی ہاتھ کی لکھی ہوئی کتاب. دجلہ میں کہتے میرا کلیجہ حلق میں آ گیا, میری آنکھوں میں آ گیا, میرا جگر آس اندھیرا چھا گیا میری آنکھوں کے سامنے جب میں نے دیکھا کہ میری 20 سال کی محنت اس نے پھینک دی دریا میں, اور دریا کا پانی اس کی روشنائی سے سیاہ ہونا شروع ہو گیا ساحل کا. اتنی موٹی کتاب, کہتا ہے میری آنکھوں کے سامنے اندھیرا آ گیا, میری عجیب کیفیت ہو گئی. تو اس نے مجھ سے پوچھا کہاں کا رہنے والا ہے؟ میں نے بہت شدت جذبات پہ قابو پاتے کہ میں توس کا رہنے والا ہوں. توس یعنی یہی سرزمین توس, مشہد. مشہد تو بعد میں ہوا نا نام, اصل نام تو اس کا کیا تھا پہلے, اس زیارت میں بھی آپ پڑھتے ہیں بیرزے توس, یہ وہی توس. کہا کہ توس کا رہنے. اب تو اب مذاق اڑاتا ہے اس کا, وہاں کے گدھوں میں ہے کہ بیلوں میں, گدا ہے یا بیل ہے؟ کہ سرکار بیلوں میں ہوں. خواجہ نے کیا جواب دیا؟ سرکار بیلوں میں ہوں. اور یہ کہہ کے واپس چلنے لگے. تو پوچھا اس نے کہاں جا رہا ہے؟ کہا واپس جا رہا ہوں توس. ہاں ایک جملہ اس نے کہا کہ بیلوں میں, جب نکالا بیلوں میں, کہ تیرے سینگ تو ہے نہیں, بیل کے سینگ ہوتے نا, تو خواجہ نے کہا تیرے سینگ تو ہے نہیں, یہ واپس جا رہے تھے. کہا وہی تو لینے جا رہا ہوں. کیا لینے جا رہا ہوں؟ سینگ. کہا وہی لینے جا رہا ہوں. اس وقت تو ابن حاجب سمجھا نہیں یہ کیا جملہ کہہ گیا مجھ سے کہ سینگ لینے جا رہا ہوں. جانتے نا میں اس کے سینگ کیا تھے, کس کو لے کر آیا تھا ساتھ بعد میں, ہلاکو. سمجھ میں آئی بات؟ سینگ لینے جا رہا ہوں. اب کیونکہ عالم تھا بہت بڑا, اب یہاں سے یہ کنورٹ ہوا. جب واپس توس گیا اس نے اپنے تشیعوں کا اعلان کر دیا, یہ سب بکواس ہے, جھوٹ ہے, میں شیعہ ہوں, میں شیعہ اسنا شریع ہوں, 12 امام کا پیروکار ہوں. اب جب بنا تو عالم تو تھا بہت بڑا, اس نے حساب کتاب لگایا کہ ہلاکو کو حکومت ملے گی. میں نے بتایا نا کتنے علوم کا حاوی تھا, یہ پڑھ لیجیے, آپ خود بھی پڑھ لیجیے, میں خلاصہ بتا رہا ہوں آپ کو. ان پر پوری پوری کتابیں خواجہ توسی میں لکھی گئی ہیں, دشمنوں میں بھی لکھی, چاہے گالیاں دے کے لکھی, مخالفت میں لکھی, انہیں ہمارے عالموں کو مروایا, قتل کروایا, یہ کروایا, وہ کروایا, لیکن لکھی, بتایا کہ کتنا بڑا عالم تھا. یہ مانا کہ خواجہ نصیر الدین توسی کتنا بڑا عالم تھا, انہیں حساب کتاب لگایا. معلوم ہوا کہ یہ جو ہے نا, یہ اس کو بغداد کی حکومت ملے گی. یہ ڈھونڈتے ڈھونڈتے جنگلوں میں ڈھونڈا اس کو جا کے ہلاکو کو. اور یہ آپ جانتے ہیں وحشی قوم تھی, جانوروں کی قوم تھی بالکل, ان میں کوئی شعور وور نہیں تھا. کلمہ پڑھنے پہ نہیں جائیے گا, نو کلمہ پڑھ کے بھی ایسے تھے سارے, ایسے تھے بالکل وحشی جنگلی. اس نے جا کے پکڑ لیا. اب کیونکہ اتنے علوم کے ماہر تھے تو کچھ اس کو جو کمالات دکھائے وہ گرویدہ ہو گیا کہ بھائی اس آدمی کو میرے پاس رہنا چاہیے, اور یہ چاہتے بھی تھے کہ میں اس کے ساتھ ہو جاؤں, یہ چاہتے بھی یہ تھے. اس نے جناب اپنے ساتھ رکھا, اب یہ بتاتے تھے اس کو کب حملہ کرنا ہے, کب نہیں کرنا, یہاں جانا, یہاں نہ جانا, وہاں نہ جانا. یہ جناب وہ بالکل پیچھے پیچھے رہتا تھا, ہر وقت اپنے ساتھ رکھتا تھا خواجہ نصیر الدین توسی کو. ایک دن خواجہ نصیر الدین توسی نے اسے بٹھایا اور کہا کہ بات سن, اگر تو یہاں کا بادشاہ بن گیا تو وعدہ کر مجھے وزیر اعظم بنائے گا. وہ ہنسنے لگا ویسی جنگلی کا, میں تجھے وزیر اعظم نظر آ رہا ہوں, میں کہاں سے وزیر اعظم بنوں گا, میرے تو کوئی. کہا کہ نہیں, وعدہ کر اگر وزیر اعظم بنا, اگر تو یہاں کی حکومت ملی, بغداد کا بادشاہ بنا, تو مجھے وزیر اعظم بنا. ہاں بنا دیں. मैं कह रहे नहीं नहीं लिख के दे, ऐसे कैसे बादशाह ना भूल जाते हैं भाई, लो यार मैं लिख के दो। हंस रहे हैं उसके साथी भी मजाक उड़ाने के, कैसा पागल है इतना पढ़ा लिखा अकलमंद आदमी क्या बातें कर रहा है, लिख के दे। लिख के दे दिया उसने, लिख के दी, मोहर वोर लगवा ली उससे कि याद है। खैर वक्त आ गया ना, जब वक्त आ गया उसने बगदाद की जब ईंट से ईंट बजाई हाकिम बना, तो अब ये पहुंच गए हैं कि भाई तुम्हारा वादा था वजीर आजम बनाने का, अब उसको कहाँ याद, तो भाई कौन सा वादा, कहाँ का वादा। उन्होंने कहा ये निकाली मोहर दे गए। अब उसने कहा हाँ मैंने क्या ठीक वादा, लेकिन कहा एक शर्त पे, एक शर्त पे वजीर आजम बनेंगे। क्या भाई, ये जितने तेरे काम है ना मार धाड़ वाले, इनसे हमारा कोई वास्ता नहीं, यानी जो लश्कर जाते हैं मार काट धाड़ देना, हमारा कोई वास्ता नहीं इनसे, ये वादा कर लो, ये वादा कर लो, हम इन चक्करों में नहीं, ना हमसे ना ऐसा कोई हुक्म देना, ना हम ऐसा कोई काम करेंगे, और एक महदूद वक्त के लिए वजारत चाहते हैं, उसके बाद हम तेरी वजारत भी छोड़ देंगे। तो खुश हो गया उसे ऐसी आदमी, अब ठीक है चल भाई तू वजीर आजम, ऐलान हो गया वजीर आजम, इख्तियार आ गया ना वजीर आजम का। अब इन्हें फिक्र हुई इब्ने हाजिब, असल तो मकसद वो था ना इनका, था ना वो उस वक्त का था दिमाग में कि इसने मेरी 20 साल की मेहनत को अहले बैत की दुश्मनी में कैसा दरिया में बहाया था, अब तो और पक्के हो गए थे, अब तो कुछ ही हो, लिहाजा इनका इब्ने हाजिब को ढूंढो, नहीं मिला। अच्छा इब्ने हाजिब जानता था कि रमल जफर सब ये जानता है, ये मुझे ढूंढ के जमीन से खोद के निकाल लेगा, हिसाब किताब लगाएगा, जितने उलूम थे ना ये सारे उलूम के मास्टर थे, नजूम के, उल्मे हंदसा के जिसको आप इल्मुल आदात कहें, जितने भी इन सब के माहिर था, कहीं हिसाब किताब लगा के मुझे निकाल लेगा, तूसी ये छोड़ेगा नहीं मुझे। क्या किया था इसने, अपने गुलाम के यहाँ छुपा, और छुपने के बाद इसने बहुत सारे हैवान ज़िबा करा के जिस तहखाने में छुपा था उसके ऊपर उसकी लेयर बिछवा दी, तह 5-6 इंच मोटी खून की तह। अब जब खून दरमियान में हाजिब आ जाती आ जाता है ना, तो फिर वो कोई भी इल्म वहाँ, यानी ये जो इल्म है दुनिया जिनके मैंने, वो ढूंढ नहीं सकते आदमी को कहाँ गया, खून के नीचे चला गया ना, समझे ये बहरहाल है। अब इसकी तफसीलात इतनी तो मुझे भी नहीं मालूम क्योंकि मुझे सारे उलूम नहीं आते, लेकिन मैं इतना जानता हूँ क्योंकि मैंने पढ़ा, तो वो उसमें चला गया, वहाँ हिफाजत से रहता था। क्या इब्ने हाजिब परेशान कहाँ गया, कहाँ गया, कहाँ गया, तो इब्ने हाजिब ने जनाब तूसी परेशान के कहाँ चला गया, इब्ने हाजिब कौन सी दुनिया में छुप गया, तो ख्वाजा तूसी ने ये किया कि ऐलान करा एक दिन बगदाद में, जमा हो जाओ सारे, इन सब को एक एक बकरा दो, लिखते जाओ, वज़न करते जाओ, और ये वज़न इसके गले में डालते जाओ, हर बकरे को तोला जा रहा है, उसका वज़न गले में डाला जा रहा है, ख़ानदान को दिया जा रहा है कि 30 दिन बाद आना या 60 दिन बाद आना, और अगर इसका वज़न कम या ज़्यादा हुआ तुम्हारी गर्दन उड़ा दी जाएगी। वो परेशान पागल के भाई ये कौन सी बात हो गई, एक महीने बाद कैसे बकरे का वज़न वही रहेगा भाई, या कम होगा या ज़्यादा होगा, यही होगा या नहीं खिलाएंगे या खिलाएंगे कोई एक, परेशान पूरी कौम की, हुआ क्या, दे दिया सबको, ले जाओ। अभी गुलाम भी था ना जहाँ ये छुपा था, वो भी आ गया, वो भी रोता पीटता आ गया, मरवा दिया, यानी क्या हो गया, कहला वो उसका जो वजीर आजम बैठा हुआ है तूसी, उसने बकरा दे दिया कि ले जाओ महीने बर्बाद वापस लाओ, वजन इतना ही होना चाहिए जितना भेज रहा हूँ, देखो वजन इसके गले में डाल दिया, लिख के कम या ज़्यादा हो तो मार दूंगा, कर दूंगा जीवे। तो उसने फिर करतब बताया, उसने कहा तू परेशान ना हो, तेरे बकरे का वजन ना कम होगा ना ज़्यादा होगा, कैसे, कैसा कर इसके सामने भेड़िया बांध दे जो गुर्राया करे इसके ऊपर, और फिर इसको खाना खिलाए कर, ये जितना खाएगा भेड़िए के खौफ से उतना फिर कम हो जाएगा। अब देखिए आप टेक्निकल काम है ये भेड़िया बांध दो, खाएगा उधर खौफ से वजन कम, फिर खाएगा फिर खौफ का, फिक्र ना कर इसका वजन ना घटेगा ना बढ़ेगा, इस काम पे अमल को हुआ यही। अब एक 30 दिन या 60 दिन का फिर सबको बुलाया, अब जो आ रहा है अब वो तो डर रहा है कि अब ये वाकई किसी का कम किसी का ज़्यादा, मारना थोड़ी था, उसी को दे देते थे बकरा, शेख ख्वाजा तू उसी ले जा भाई तेरे ही हुआ जा चला जा। वो परेशान के अजीब आदमी है, पहले कहा ये कहा, आप कह रहे ले जा बकरा भी तेरा जा, कम हो या ज़्यादा कम हो या ज़्यादा, अब इंतज़ार तो कुछ और है ना ख्वाजा तू उसी को। आखिर जब बिल्कुल मायूस होने लगे तो जब ही आया, जब ये आया देखा पूरा का पूरा, कहा इसको पकड़ लो, इसको पकड़ लो, बाकी सबको छोड़ दो, जाओ बकरे वकरे सब तुम्हारे जाओ, इसको पकड़, हाँ बता कहाँ है इब्ने हाजिब। अब वो परेशान नहीं मेरे पास ना, ये मसला कोई नहीं बता सकता इस वक्त बगदाद में सिवाय इब्ने हाजिब के या मेरे, तो मैं ये खड़ा हुआ हूँ, मैंने तुझे बताया नहीं तो दूसरा बताने वाला है, इब्ने हाजिब बता कहाँ है। अब उसको बताना पड़ा, गिरफ्तार करा लिया, पकड़ के लाए, सैकड़ों किताबों का मुसन्निफ है ये इब्ने हाजिब, सारी किताबें लदवाई, खच्चरों पे, और इसको भी बांधा हुआ लेकर आए दज्जला के किनारे, उसी किनारे पे जहां इनकी किताब फेंकी गई थी वहां लेकर आए, और इसके सामने इसकी एक एक किताब उठाते थे और दज्जला में फेंक देते थे। सैकड़ों किताबें इसकी दरिया बुर्द की, आखिर में दो किताबें बची, एक शाफिया एक काफिया। जब ये दो किताबें बची तो अब वो चिल्लाया, ये देख तूने मेरी सारी किताबें बहा दी हैं, दो किताबें छोड़ दे, वास्ते देने लगा। इन्हीं ने किताबों को देखा, कहा कि हाँ देख हम इल्म के दुश्मन नहीं, वो जो मैंने तेरी सारी किताबें दरिया में फेंकी ना वो सब बेकार थी, मैं उससे अच्छी लिख चुका और लिख दूंगा, उनका कोई मसरफ नहीं था, लेकिन ये तेरी दो किताबें अच्छी हैं, यानी मफादे आम्मा, मफादे यानी आम आदमी के फायदे की हैं, लिहाजा चल मैंने तेरी खातिर ये दो किताबें छोड़ दी, शाफिया काफिया। तो आप याद रखिए जितने भी बिरादरान के मदरसे ना सब जगह वो दो किताबें पढ़ाई जाती हैं, इतना तो मान लो हमारा एहसान, किसका एहसान है, अगर वो भी चली जाती दरिया में तो क्या होता, तो गालियां देने से पहले ख्वाजा तूसी का ये एहसान तो मानो कि उसने दो किताबें छोड़ दी, वो शाफिया काफिया हम भी पढ़ते हैं, क्योंकि वो उलूम ऐसे क्यों, आम फायदे के उलूम में जाओ भी पढ़ो, जिसको पढ़ना है पढ़ो, जैसे पढ़ते हैं और किताबें पढ़ते हैं, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, समझ में आई बात। फिर उसको खिंचवा दिया, कत्ल करवा दिया, खत्म हुई जान छुटी। लेकिन अब दरबार में तो हर तरह के लोग होते हैं ना, अब एक बस है तो बहुत, एक दिलचस्प वाक्य सुना के बात को ख़त्म करते हैं, एक दिलचस्प वाक्य आपको सुना देते हैं। हम ये बता रहे हैं कि हदीस 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 क्यों पाबंदियां लगी थी, क्यों कोड़े मारे जा रहे थे, अब समझ में आ गया, जो हदीस बयान करे कोड़े मारो, जो क्यों, क्या भाई हदीस बयान हुई तो सब आएंगी ना। अब जैसे ये हदीस निकली ना मसल अहले बैत, तो एक हदीस ने क्या काम किया, तो अहले बैत ने क्या किया था, अहले बैत ने इस तरह बचा के रखा था चीज़ों को कि हर जमाने में काम दे। जैसे मैंने बताया ना कि आज के दौर में आपको हैरत होगी हदीस सकलैन ने कमाल किया, क्योंकि हदीस सकलैन का इनकार नहीं कर पा रहे ना, वो क्या क्या क्या, क्या जवाब लेकर आए उसका, पहले तो कह देते ना नहीं नहीं ये इनकी है, हमारी तो वो है किताब अल्लाह व सुन्नती, किताब अल्लाह व सुन्नती। अब यही हदीस सकलैन वहां निकल आई, और एक जगह नहीं सैकड़ों जगह निकल आई, उन्हीं के मुफ्तियों ने निकाली, हमने थोड़ी निकाली भाई, मालूम हमें भी था कि सियाह में है, दो चार और किताबों में है, लेकिन सबका हमें थोड़ी पता था, जब उनके मुफ्ती पीछे पड़े मुफ्तों के, तो उन्हीं ने सब निकाल लिया। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, मीठा पानी सबसे बड़ा मकाम इसी के पास है दरबार में, बहुत खार खाते और बेचैन रहते थे कि कब इसको नीचा दिखाएं, लेकिन क्या नीचा दिखाते। वो हुआ ये कि अम्मा मर गई हलाकू खान की, मरी भी हलाकू खान की अम्मा, किसी और की नहीं, उसकी अम्मा मर गई, वो परेशान हलाकू खान के, भाई क्या करूँ भाई, खैर दफन उनका हुआ, अब वो ये परेशान, वो जो दरबार थे जानते थे कि है ऊपर का चैम्बर तो इसका है ही नहीं, खाली है बिल्कुल, नाम का कलमा पढ़ लिया उन्हें, यह हो गया बात, कुछ नहीं हो, कुछ भी नहीं था। हाँ नस्लों में इस्लाम गया आगे, लेकिन वो तो ऐसे ही था। तो वालियों ने कहा कि भाई ये तो बड़ा मसला हो जाएगा, मलकुल मौत आए, वो जो नकीरैन आएंगे कब्र में, वो तो अरबी में बात करेंगे, तेरी अम्मा को तो अरबी नहीं आती, कहा ये तो है भाई, मेरी माँ को तो अरबी नहीं आती, कहा भाई ऐसा करो वहाँ बड़े मुश्किल सवाल होंगे, सबसे काबिल आदमी जो है ना वो ख्वाजा तूसी है, तेरे दरबार में ख्वाजा तूसी से बड़ा कोई आलिम, तू इसको भेज दे माँ के साथ, जब फरिश्ते आएंगे ना ये जवाब दे देगा। उसकी खोपड़ी में आ गई बात, हाँ कहले भाई ठीक है, बुला लिए, तो आ भाई। ऐसे ऐसे बादशाह होते थे, आप ये ना समझे कि खाली आपके ऐसे घामड़ हैं, हर जमाने में ऐसे घामड़ होते थे, घामड़ ही बादशाह बनते थे ज्यादातर। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब वो बुला लिया तुलसी को, भाई अम्मा मर गई, वो अच्छा देखा जायजा लिया दरबार का, समझ गए कोई गड़बड़ हो गई, क्योंकि सारे खुश हैं आज, ये सारे खुश हैं कि घेर लिया उनका, भाई अम्मा मर गई है, मेरी माँ को अरबी नहीं आती, तू साथ जाएगा, फरिश्ते आएंगे तो जवाब दे दिए उनकी जगह पे। ख्वाजा तूसी ने बिल्कुल, हाँ बिल्कुल इसमें कोई शक नहीं, बात तेरी माँ को जो है उसको अरबी नहीं आती, लेकिन बात सुन, देख तेरी माँ के तो इतने कोई आमाल ऐसे हैं नहीं, वो तो सीधी सादी एक औरत थी ना, उसने लोगों को मारा है ना कत्ल किया, तूने तो लाखों आदमी मार दिए, तेरा हिसाब ज्यादा सख्त है, तेरी माँ का तो कोई हिसाब नहीं, तो मुझे तू अपने लिए रख ले, इनमें से किसी को भेज दे। और वो भी उसकी अकल में आ गई, तो जिसने कहा था ना उसी को इसको डाल दो अंदर, मेरी माँ के साथ ये जवाब देगा, सलावत भेज दी मोहम्मद आले मोहम्मद। देखो मुझे तू अपने लिए, देखिए बात उसने माकूल की ना, चलो भाई तू मुझे अपने लिए रख ले, देख तेरा तो तूने लाखों बंदे मारे, मैं तू सोच ले हुकूमत कर रहा है तेरा, क्या क्या पूछे, तेरी माँ से क्या पूछेंगे, वो दो चार सवाल ही होंगे सारे, तो मुझे अपने लिए रख, तेरे जवाब कौन देगा, इनको में से किसी को भेज दे अपनी अम्मा के साथ, वो जवाब दे देंगे, आसान आसान होंगे, जो खुद ही जवाब देगा, जो चलो इसी को डालो, जिसने तूसी का नाम लिया था उन्होंने उसी को डलवा दिया, खबर जाओ इसको ले जाओ कब्र में डलवा दिया, तो ये तूसी था। और मैंने क्या बताया आपको कि एक एक शहर जाते थे, उनके उलमा को बिठाते थे और बातचीत गुफ्तगु, आखिर में तो भागने लगे लोग, शहरों के शहर, आधा इराक आधा ईरान बहरेन शाम सब जगह ऐसी तशय्यु फैलाया तूसी ने। और फिर जब उनका शागिर्द अल्लामा हिल्ली का दौर आया तो देख ली ईरान को क्या किया, ईरान को शिया करने वाला कौन, अल्लामा हिल्ली ख्वाजा तूसी के बराह राज शागिर्द, ताजमहल में थे, बीमार हुए शदीद बीमार, और जानते थे कि बस अब मेरा आखिरी वक्त है, इंसान को आम इंसान को भी अंदाजा हो जाता है, वो तो बहुत बड़ा आलिम था कि भाई मेरा आखिरी वक्त आ गया, मैं जा रहा हूँ, मरीज थे शदीद। तो शागिर्दों ने जब देखा बिल्कुल आलम नजा है तो चाहा कि नजफ़ ले जाएं, नजफ़ में उलमा दफन होना पसंद करते हैं ना, याद रहे बड़े बड़े अल्लामा हिल्ली वहाँ पर हैं, मुकद्दस अर्दबेली जैसे लोग वहाँ पर, पता नहीं कौन 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 शेख तूसी वहाँ पर हैं, वो अबू जाफर तूसी जिनका मैंने जिक्र किया, कितने उलमा हज़ारों उलमा नजफ़ में दफन है भाई, और वादी सलाम में हज़ारों दफन है उलमा, सबकी ख्वाहिश होती है नजफ़ जाओ नजफ़ जाओ नजफ़ में दफनाए जाऊँ। तो जब इनके शागिर्दों ने चाह कि नहीं मुझे हया आती है, मुझे शर्म आती है, काजमैन में थे ना, मुझे शर्म आती है कि मैं दो मासूमों को छोड़कर नजफ़ जाऊँ। अब देखिए कितनी बड़ी बात, कितनी बड़ी बात है, आप सोचें इस पर ज़रा, कहते तो मुझे शर्म आती है दो मासूमों को छोड़ के मैं नजफ़ चला जाऊँ, नहीं मुझे यहीं दफनाना, और सुनो मुझे दरवाजे के सामने जहाँ से ज़ाहिर आते हैं वहाँ दफनाना, आज तक कब्र है लेकिन बहरहाल खवातीन तो जा सकती हैं, हमने क्योंकि वो दो हिस्से हो गए ना, जो काजमैन गए वो जानते हैं आधा खवातीन का, तो इनकी जो कब्र है वो खवातीन के उस तरफ जो दरवाज़ा है वहाँ सामने है, क्योंकि पहले मरकज़ी दरवाज़ा वहाँ से था ना उस ज़माने में सदियों पहले, अब वो सब नक्शा बदल गया तो वो खवातीन के हिस्से में चला गया, कहा मुझे यहाँ दफना देना और मेरी कब्र पर एक आयत लिखना, सूरह कहफ़ की आयत है ना, वकल्बुहुम बासितुन ज़िराअहे बिलवसीद, उनका कुत्ता उनके दरवाजे पर हाथ फैलाए बैठा है। ये कल्ब, कल्ब जो लोग इतराज करते हैं कल्ब नाम क्यों रखते हो, पता चला कि एक नाबिगए दहर आदमी अपने आप को मासूम का कुत्ता कहता है। कल्ब हम बासितुन ज़िरा अहबिल, लोगों को समझाने के लिए कि बहुत बड़े बड़े अल्लामे ना बन जाना, अभी पत्थर से निकलता नहीं नीचे से तो अल्लामा तो दहर बन जाता है। बहरहाल कहीं ज्यादा आगे ना बढ़ जाऊं, इतनी काफी है जो जुमला कह दिया, समझ में आया, इतना बड़ा आलिम जिसने आधी दुनिया को शिया कर दिया यानी आलम इस्लाम में, वो क्या कहता है अपने आप को, मुझे यहाँ रख और ये आयत लिख देना, आज तक लिखी हुई उनकी कब्र पर, उनका कुत्ता उनके दरवाजे पे बैठा है जैसे पहरा दे रहा है। इन्हें कहते हैं मुदाफे मकतब, मुदाफे दिफा करने वाले, समझ में आया, यहाँ जिसकी मर्जी उठता है अपने आप को मुदाफे मकतब, मुदाफे मकतब, पता है मुदाफे किसको कहते हैं, ये है मुदाफे जिन्होंने तशय्यो का ऐसे दिफा किया, सर ऊंचा करके रखा सुर्ख यानी सर बुलंद करके रखा तशय्यो, किस वजह से शिया हुए, एक हदीस, एक हदीस, कौन सी हदीस, मसलो अहले बैती क्या मसले सफीनती, नो, इसलिए मासूम ने जोर दिया, इसलिए शिया उलमा ने रिवायात की जमाबंदी पे सबसे ज्यादा जोर दिया, भाई ज़ईफ़ होंगी ना निकाल लेंगे उनको, है उनके लिए इल्मे रिजाल इतनी पहले लिख दी गई, और अब इस जमाने में जो आयतुल्ला खुई ने इल्मे रिजाल पे किताब लिखी 20 जिल्दों में उसका तो कोई सानी नहीं है ना, यानी पिछले उनके मुकाबले में भी जो आगा खुई का अबुल कासिम अल खुई का जो इल्मे रिजाल पे काम है वो कमाल है, कमाल है। انہیں تو اتنا بڑا کمال دکھائے کہ میں جناب مختار کے بارے میں جانتے کیوں اعتماد سے پڑھتا ہوں، اس لیے اعتماد سے پڑھتا ہوں کہ آغا خوئی نے ان کے مجاہد ہونے کی تصدیق کی، ان کے قیام کو معصومین کی مرضی کے مطابق بتایا، چیلنج مت کرے کوئی مجھے مخالف، سب دکھا دوں گا تمہیں، لاکھ سب دکھا دوں گا تمہیں. آیت اللہ خوئی کی مانوں یا ٹٹ پونجیوں کی مانوں، کس کی مانوں؟ اسی کی مانوں گا نا، رہبر کی مانوں یا ٹٹ پونجیوں کی مانوں؟ یہ وہ مجاہد ہے امیر مختار کہ رہبر نے جس کی تعریف کی ہے، تائید کی ہے، مرجے تک اب آگئے ابو القاسم الخوئی اس کی تائید کرتا ہے. اور بس اس سے زیادہ نہیں، پہلے بھی بہت کچھ کہہ چکا ہوں. جناب مختار کے بارے میں بڑا حساس ہوں، میری مجبوری یہ ہے. صلوات بھیجیے محمد آل محمد پر. مجاہد ہے نا، ان کو کوئی کچھ کہتا ہے ہم سے برداشت نہیں ہوتا بھائی. پھر کہتے ہیں فلاں کو یہ کہہ دیا، فلاں کہ اچھا مختار کی توہین ہو تمہیں گوارا ہے، جناب زید کی توہین ہو تمہیں گوارا ہے، علی کے مجاہد بیٹے محمد حنفیہ کی توہین ہو تمہیں گوارا ہے، تمہارے بڑے کو کچھ نہ کہا جائے. وہ تو ہم کچھ کہتے بھی نہیں بھائی، پھر بھی خیال کر جاتے ہیں. لیکن یہ نہ کہا کرو فلاں کو کہہ دیا، فلاں کو کہہ دیا، فلاں کو کہہ دیا. ہم کسی ذاتی اس میں نہیں کہتے، کسی ذات سے ہمیں کوئی دلچسپی بھی نہیں ہے، ہم ذاتیات میں جاتے بھی نہیں ہیں. لیکن جب کوئی اٹیک کرے گا مکتب پر، جب کوئی اٹیک کرے گا علی کے غلاموں پر، پھر ہم خاموش رہیں؟ پھر تھوڑی خاموش رہیں گے، پھر ہم ہر جگہ سے جواب دیں گے اور ہر زبان میں جواب دیں گے. یہ بھی سن لو. صلوات بھیجیے محمد آل محمد پر. چلیے بس آج ہم نے بات کو یہاں پہ ختم کیا، رہ گئے تھے دو چار باتیں رہ گئی تھیں لیکن پھر لکھ دی. بس آج ہم نے یہاں پہ بات کو روکا. تین دن کا خلاصہ آپ کو کر دیں کہ ہماری فقہ کی تاریخ نئی نہیں، ہم پہلے دن سے چل رہے ہیں. ہمارے پاس جو روایات ہیں ان کو آپ ضعیف کہہ کر یوں نہیں ٹال سکتے کہ ضعیف شیعوں کی روایت، شیعوں کی روایت. یہ تو آپ کا عام پروپیگنڈا تھا جو اب الحمدللہ 1400 سال کے بعد باطل ہو رہا ہے، ختم ہو رہا ہے. کیوں؟ آپ کے اپنے یہاں سے لوگ کھڑے ہونا شروع ہو گئے کہ نہیں بھائی یہ شیعہ ہے، کیا اتنا شیعہ شیعہ، بھائی ہمارے یہاں موجود ہے سارا کچھ، ان کے علماء نے لکھا، سب نے لکھے، سب لکھے گئے. تو ہم یہ بتا رہے ہیں کہ ہماری جڑیں پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں. ہماری فقہ، ہماری فقہ جو وہی فقہ اسلامی ہے، ہمارے فتویٰ مولائے عارفان کے زمانے سے موجود ہیں، چلتے آ رہے ہیں، چلتے آ رہے ہیں، چلتے آ رہے ہیں، ان میں کوئی تبدیلی آنے والی نہیں. اگر نئے مسائل میں اجتہاد بھی ہوتا ہے تو انہی روایات کی روشنی میں ہوتا ہے، انہی احادیث کی روشنی میں ہوتا ہے. ظاہر کچھ مسائل نئے پیش آتے ہیں نا، جیسے آج پیش آ رہے ہیں، تو ان میں اجتہاد اسی روشنی میں ہوگا. قیاس نہیں ہوگا ہمارے یہاں. کیا ہوگا؟ قیاس، قیاس نہیں ہوگا ہمارے یہاں، سیدھی سیدھی بات ہوگی. بس اس فقہ کو بچانے کے لیے کیا کچھ کرنا پڑا؟ آسان سا مسئلہ بعض لوگوں کی سمجھ میں نہیں آ رہا، بھائی نہ مجھ سے سنو نہ اپنی کہو، جس نے قیام کیا ہے اس سے پوچھ لو نا، حسین سے پوچھ لو بھائی کربلا کیوں آئے، بات ختم ہو گئی. اگر حسین بتا دے تو ٹھیک، نہ بتا دے تو جو تمہاری مرضی کر لینا بھائی. سمجھ میں آ رہی ہے بات؟ اور سارے خطبات 10 سال کے 50 ہجری سے لے کے 61 ہجری تک کا ہر خطبہ جناب سید الشہداء کا محفوظ ہے، پتہ ہے آپ کو؟ کتابی صورت میں محفوظ ہے. یہی تو ہماری یہاں ماشاءاللہ اللہ کا کرم ہے، کمال ہے کہ ہمارے علماء نے کام ایسے ایسے کیے ہیں، کسی چیز کو محو نہیں ہونے دیا، مٹنے نہیں دیا ہے. ٹھیک ہے، سارے نہج الفصاحت کے نام سے، کہیں نہج الشہادت کے نام سے، کہیں کلام الحسین کے نام سے، سارے سارے خطبات. 3 قسم کی کتابیں تو میرے پاس ہیں، عربی کی بھی، فارسی کی بھی، اور جو اردو میں ترجمہ ہوا وہ بھی میرے پاس ہے. حسین کا جناب سید الشہداء کے خطبات، سارے خطبات اور چھوٹے کلام جو بھی ہیں، سب کا سب جمع. تو بھائی لڑنے جھگڑنے کی کیا ضرورت ہے، اپنی بکراتیت چلانے کی کیا ضرورت ہے؟ وہ حسین سے پوچھ لینا، اگر حسین نے بتایا ہے تو ٹھیک ہے، پھر وہ تو مانیں گے نہیں مانیں گے، مانیں گے نا. نہیں بتایا تو بھائی اپنی مرضی چلا لینا، ہم اپنی مرضی چلا لیں گے، تم اپنی مرضی چلا لینا. جب حسین کہہ رہا ہے اور ایک مقام پہ نہیں، نامعلوم کتنے مقامات پہ کہہ رہا، اريد ان امر بالمعروف وانهى عن المنكر، میرے بھائی محمد حنفیہ اللہ گواہ ہے کہ میں زمین پر کسی شر پھیلانے کے لیے، لڑائی پھیلانے کے لیے، فتنہ پھیلانے کے لیے نہیں جا رہا ہوں، میں تو اپنے نانا کے دین کو بچانے کے لیے جا رہا ہوں، میں تو شریعت کو بچانے کے لیے جا رہا ہوں، میں امر بالمعروف کرنے جا رہا ہوں، میں نہی انل منکر کرنے جا رہا ہوں۔ کبھی آپ فرماتے ہیں اگر دین محمد نہیں بچ سکتا سوائے اس کے کہ میں قتل کر دیا جاؤں تو آؤ تلواروں مجھے قتل کر دو، لو کان دین محمد لم یستقیم الا بقتل فریا سیف۔ آپ ہم سے بھی بہت بار سن چکے ہیں، تو بھائی جب امام فرما رہا ہے، بتا رہا ہے، کس لیے آیا؟ اگر وہ قربانی نہ ہوتی ہے کچھ بھی نہیں ہوتا، آج اسلام میں سے کچھ بھی باقی نہ، سب فارغ ہو گیا ہوتا۔ یہ تھوڑا بہت نظر آ رہا ہے نا، یہ وہ علی کے لال حسین کی قربانی کا ثمر ہے۔ اگر زہرا کا لال کربلا میں قربانی نہ دے تو کچھ بھی نہیں، نہ تکبیر، نہ اذان، نہ نماز، کچھ نہیں، فارغ، سب فارغ۔ یہ احسان ہے، کیونکہ ذمہ داری لی تھی نا، علی کو ذمہ داری دی تھی، علی نے لی اپنی جگہ، اللہ کی طرف سے دی گئی نا، رسول کی طرف سے دی گئی نا، کہ میرے بعد یہ علی، یہ علی، یہ علی، ہر جگہ بتا رہا ہے اللہ کا رسول، علی علی علی۔ تو اب تم مانو یا نہ مانو، جن کی ذمہ داری ہے دین کو بچانا، بھائی میدان میں تو وہی نکلیں گے۔ اور کل عرض کر چکا، آج بھی ایسا ہی ہے، چاہے مانو نہ مانو، برا بلا کہو، کچھ بھی کہو، لیکن جب بھی کفر اور اسلام کی جنگ ہوگی تو اسلام کی طرف سے وہی نکلے گا جو کل نکلا تھا۔ آپ کے سامنے ہے نقشہ دنیا کا، دیکھ لیجیے کون لڑ رہا ہے، کون لڑ رہا ہے، کیونکہ بات ہے پھر وہی دین محمدی کی عزت کی، دین محمدی کی عزت کی بات ہے۔ باقی کو پرواہ نہ ہو بھائی، ہمیں تو ہوگی، کیونکہ تمہارا نہیں ہے، ہمارا تو ہے نا، دین تو ہمارا ہے، ہم اس کے وارث ہیں، اب تو لڑیں گے۔ ہمارے سامنے اتنی بڑی قربانی ہے، کربلا کی قربانی ہے ہمارے سامنے، ہے کہ نہیں ہے؟ تو کس لیے قربانی دی ہے؟ بات طے ہو گیا کہ قربانی کس لیے دی، اللہ کے دین بچ جائے۔ محمد جو دین لے کر آئے ہیں، جو شریعت لے کر آئے ہیں، وہ باقی بچ جائے، گھر اجڑ جائے، سب کچھ۔ کیا کہا تھا اپنی بیٹی سکینہ سے رخصت آخر کے وقت؟ یہی کہا تھا نا، جب بچی زلجنا کے سمو سے لپٹ گئی تھی، یہی تو کہا تھا کہ میری بچی پانی تو مل جائے گا۔ لیکن دیکھیے، نانا کی امت کا سوال ہے، مسئلہ دو گھونٹ پانی کا تھوڑی ہے، مسئلہ ہے کہ ایک داغ لگ جائے گا کہ حسین کے بچوں میں کوئی بچی تھی جو پیاس کو برداشت نہ کر سکی، ہے نا؟ ایسے ہی ہے، زیارات پہ جاتے ہیں نا آپ سب، ماشاءاللہ جو نہیں گیا اللہ لے جائے سب کو، اب تو یقین کی منزل آ گئی نا، جب وہ قبریں دیکھتے ہم جو بچے گر گئے، جو خواتین گر گئیں، اب قبریں ملتی ہیں نا جگہ جگہ، لبنان تک پھیلی ہوئی ہیں، بالبک میں پھیلی ہوئی ہیں، اب تو دیکھ کے آنکھوں سے، میں خود دیکھ کر آیا، کہیں جناب حولا کی قبر ہے، کہیں جناب صفیہ کی قبر ہے، کہیں جناب شریفہ کی قبر ہے، یہ سب وہی کربلا کے راستے میں جو لائے جا رہے تھے شام کی طرف، اور راستے میں گرتے چلے جا رہے تھے بچے خواتین، سمجھ میں آ رہی ہے بات؟ یہ سب وہی ہے، ہے نا ایسا؟ بس اب اس روایت کو دیکھیے، اچھا ایسا کیوں تھا، بچے کیوں گرتے تھے، عورتیں کیوں گرتی تھیں؟ ان بدبختوں نے اونٹوں پر پالان نہیں رکھے تھے، اونٹوں پر پالان نہیں تھے، پالان ہوتے ہیں نا، بیٹھ جاتے ہیں اس کے پالانوں پر، نہیں تھے پالان۔ بس بڑے تو کوہان کا سہارا لے لیتے، بچے کیسے بیٹھے؟ جب یہ ملون اونٹوں کو دوڑاتے تھے بچے گر جاتے تھے۔ اسی لیے سکینہ بھی گرتی ہوگی، اور میں نے شاید پڑھا یا نہیں پڑھا آپ کے سامنے چلے، اگر ایک جملہ تکرار ہو گیا تو کوئی مذائقہ نہیں، رونے کے لیے کافی ہوگا ایک جملہ، مجھے بتائیے، نفس المحموم کی روایت، اور کئی جگہ یہ لکھا ہوا ہے کہ سکینہ بھی گر جاتی تھی نا، تو ان ملونوں نے کیا کیا تھا، ناقے کے شکم کے ساتھ رسی سے باندھا تھا۔ اطمینان رکھیں، میں نے جو پڑھا ہے نا وہ آپ کے سامنے پڑھا رہا ہوں، اس معصوم بچی کو، 4 سال کی بچی کو رسی سے باندھا تھا حیوان کے گرد، اسی لیے راستے میں جب یہ رسیاں ڈھیلی ہوئی، حسین کی لاڈلی سکینہ گر پڑی۔ اور میں نے ابھی بتایا کہ یہ قافلہ روکتے نہیں تھے نا، دوڑاتے تھے، اب بھی نہیں روکا جب سکینہ گر گئی۔ یہ تو سر حسین تھا، कि जिस नैजे पर बुलंद था वो नैजा जमीन में गड़ गया। हर एक ने कोशिश कर ली, मिलकर कोशिश कर ली, नैजा नहीं निकला अपनी जगह से, हटा नहीं। परेशान थे सबके, ये हुआ क्या? काफिला रुक गया क्योंकि सारे हुसैन जिस नैजे पर है वो जमीन में गड़ गया। तो शिमर ताजियाना लेकर आगे बढ़ाता कि मुझे मालूम है कैसे आगे बढ़ेगा। करीब आया शिमर का ताजियाना और सैयद सज्जाद की पुश्त। ताजियाने बरसा कर कहता है, पूछो अपने बाबा से आगे क्यों नहीं बढ़। सैयद सज्जाद ने जंजीरों का लंगर समेटा, आहिस्ता कदमों से आए नैजे के करीब, बाबा के सर के पास आकर कहते हैं, बाबा करबला से यहां तक ताजियाने खाते खाते अब मेरी पुश्त में ताकत नहीं, बाबा आप आगे क्यों नहीं बढ़ते। मेरा दिल कहता है कि इस आलम में भी हुसैन की आंखों से अश्क बहने लगे हो, मेरे लाल मेरे बच्चे, मैं देख रहा हूं लेकिन मैं क्या करूं, मेरे सीने पे सोने वाली सकीना काफिले से बिछड़ गई। जब तक मेरी बच्ची नहीं आएगी ना मैं आगे नहीं बढ़ूंगा, क्योंकि आप जानते हैं ना सकीना की मंजिल ये सहरा नहीं है, सकीना की मंजिल शाम का जिंदान है। रोक दिया गया काफिला, बीबियां नाकों से उतरी, हाथ खोले गए, मुखालिफ समत में आवाज देती जाती हैं, सकीना सकीना सकीना, सानिया जहरा भी हैं, शहजादी उम्मे कुलसूम है, जनाब उम्मे रबाब, तमाम बीबियां जा रही हैं ढूंढती हुई। दूर से बच्ची के रोने की आवाज आई है कानों, अब जो थोड़ा सा आगे बढ़ी तो क्या देखा, कोई बीबी सर से पैर तक सियाह चादर में है, चेहरा नकाब में छुपा हुआ है और हुसैन की मासूम बच्ची को गोद में लिए सीने से लगाए बैठे, उसे तसल्ली दे रही है, उसे ढारस दे रही है, मेरी बच्ची नारो नारो, अभी तेरे वारिस आएंगे, अभी तेरी माँ बहने फूफियाँ आएंगी तुझे ले जाएंगी, नारो। बच्ची का गिरिया रुकता नहीं, बस जैनब तेजी से आगे बढ़ी, आवाज दी, सकीना मेरी बच्ची। सकीना ने फूफी अम्मा की आवाज सुनी, दौड़ती हुई फूफी की आगोश में सीने से लगा के ढारस दे रही हैं और उस बीबी को देखकर कहती हैं, बीबी आपका बड़ा शुक्रिया, आपने बड़ा एहसान किया कि इस माहौल में जब बुरा भला कहने वाले हैं, तमाशा देखने वाले हैं, दुष्नाम तराजी करने वाले हैं, आपने इस यतीम बच्ची के सर पे हाथ रखा, इस यतीम बच्ची को अपनी आगोश में पना दी, हम आले रसूल आपका शुक्रिया अदा करते हैं। बस इतना सुनना था, उस बीबी ने चेहरे से नकाब हटा दिया। जैनब किसका शुक्रिया अदा कर रही है, मैं कोई और नहीं तेरी दुखियारी माँ जहरा हूं। बस अजादारों, बेटियां कभी किसी से शिकायत नहीं करती लेकिन माँ से कुछ छुपाती भी नहीं है। अपनी माँ से बरसों से बिछड़ी हुई जैनब को माँ की आगोश मिली, दौड़कर अपने आप को माँ की आगोश में गिरा दी और अब माँ के सीने से लग के बिलक बिलक कर रोती है, अम्मा अम्मा मालूम है क्या हुआ, काश करबला में होती तो देखती कैसे तुम्हारा भरा घर लूटा गया है, अम्मा काश आप देखती किस तरह मेरे शेर अब्बास के बाजुओं को काटा गया था, किस तरह कासिम के लाशे को रौंदा गया था, किस तरह मेरे अली अकबर के कलेजे में बर्छी मारी गई थी, किस तरह मासूम से अली असगर के गले में तीर तोल दिया गया था। अम्मा जिस हुसैन को तूने चक्कियां पीस पीस कर पाला था वो पुश्ते गर्दन से जिबा कर दिया गया था। रिवायत यहां पहुंचकर खामोश हो जाती है, मैं कहता हूं कोई बईद नहीं, मां ने पलट कर जवाब दिया हो, जैनब किसे बताती है, तूने मदीना छोड़ा था, मां ने मजार छोड़ दिया था,
जहां जहां तू जाती थी मेरी बच्ची तेरी माँ तेरे पीछे पीछे आ रही थी। ज़ैनब भूल गई शबे आशूर पुश्ते खेमा से, तू जब किसी बीबी के रोने की आवाज सुनती थी तो बीबी कोई और नहीं मैं ही तेरी माँ जहरा थी। और ज़ैनब किसे बताती है हुसैन कहीं और नहीं मेरी आगोश में ज़िबह किया गया था। अला लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन व सयअलमुल्लज़ीना ज़लमू अय्याम मुनक़लिबी यनक़लिबून। आपसे दरख्वास्त करेंगे अपने तमाम मरहूम तमाम शुहदा के इसाले सवाब के लिए एक सूरह फातिहा पढ़कर बैठें।